पढ़ो भाई। بسم الله الرحمن الرحيم باب فضل قيام الليل। इस जगह पर तर्जमतुल बाब में लफ्ज़ फ़ज़ल दो माने में हो सकता है और दोनों माने यहाँ पर मुराद है। नंबर एक, फ़ज़ल बमाना सवाब, उस सूरत में तर्जमतुल बाब का माना ये होगा क़ियामुल लैल के सवाब के बयान में ये बाब है, यानी तहज्जुद पढ़ने के सवाब के बयान में ये बाब है। नंबर दो, फ़ज़ल बोल करके अहमियत मुराद है। अब तर्जुमा होगा क़यामुल लैल की अहमियत के बारे में ये बाब है। क़यामुल लैल ये रातों की नफल नमाज के लिए ये लफ्ज़ इस्तेमाल होता है और इसी क़यामुल लैल को हम तहज्जुद के उन्वान से भी ताबीर कर सकते हैं। रात की नफल नमाज, रात की तहज्जुद की नमाज ये क़ियामुल लैल कहलाती है। ये वजाहत इसलिए ज़रूरी है कि क़ियामुल लैल का लफ्ज़ पूरे साल भर रात के वक्त में जो नफिल नमाज पढ़ी जावे, रात के अंदर जो तहज्जुद की नमाज पढ़ी जावे, उसके लिए ये क़ियामुल लैल का लफ्ज़ इस्तेमाल होता है। तरावीह की नमाज अलग थलग है, क़ियामुल लैल का लफ्ज़ तरावीह के लिए इस्तेमाल होता नहीं है। तो क़ियामुल लैल अलग है, तरावीह की नमाज अलग है, दोनों नमाज़ें अलग अलग है। तरावीह रमदान के साथ मखसूस नमाज है और क़ियामुल लैल रमदान के साथ ख़ास नहीं है, बल्कि पूरे साल रात में जो भी नफल नमाज पढ़ी गई, तहज्जुद की नमाज पढ़ी गई, उसके लिए ये लफ्ज़ क़ियामुल लैल इस्तेमाल होता है। जी ये रिवायत हज़रत सालिम रहमतुल्लाह अलैह अपने वालिद حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما سے نقل کرتے ہیں. چونکہ یہ نبی کریم صلی اللہ علیہ وسلم کی مبارک زندگی میں کم عمر صحابی تھے, ان کے والد حضرت عمر رضی اللہ تعالیٰ عنہ کبار صحابہ میں سمجھے جاتے تھے, تو حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما اپنا ایک واقعہ نقل کرتے ہیں. کان الرجل, رجل سے مراد ہے عام آدمی, کوئی بھی صحابی, کہ کوئی بھی آدمی, کوئی بھی صحابی نبی کریم صلی اللہ علیہ وسلم کی مبارک زندگی میں جب کوئی خواب دیکھتے تو وہ خواب نبی کریم صلی اللہ علیہ وسلم کے سامنے بیان کرتے. ایسے یہ معمول تھا, فجر کی نماز کے بعد حضرت نبی کریم صلی اللہ علیہ وسلم صحابہ کی طرف متوجہ ہو کر بیٹھ جاتے تھے. کسی نے کوئی خواب رات میں دیکھا ہوتا تو وہ خواب نبی کریم صلی اللہ علیہ وسلم کو بتلاتے. آپ صلی اللہ علیہ وسلم اس خواب کی تعبیر مرحمت فرماتے ہیں. بہت سی مرتبہ ایسا ہوتا کہ نبی کریم صلی اللہ علیہ وسلم نے خود کوئی خواب دیکھا ہوتا تو حضور صحابہ کو اپنا خواب بھی سناتے اور اس کے تعبیری پہلو بھی صحابہ کو سمجھاتے تھے. یہ فجر کے بعد کا مبارک سلسلہ تھا. اب جو صحابی بھی رات میں کوئی خواب دیکھے تو فجر کے بعد نبی کریم صلی اللہ علیہ وسلم کو بیان کرے, حضور اس کی تعبیر دے رہے. فَتَمَنَّيْتُ أَنْ أَرَى رُؤْيَا, حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما فرماتے ہیں, مجھے بھی آرزو ہوئی کہ میں بھی کوئی خواب دیکھوں, اور میں نبی کریم صلی اللہ علیہ وسلم کے سامنے خواب بیان کروں. حضرت عبداللہ ابن عمر کو بھی آرزو ہوئی کہ مجھے بھی کوئی خواب دکھے تو کتنا اچھا, تاکہ میں اپنا خواب نبی کریم صلی اللہ علیہ وسلم کو بیان کروں. دراصل یہ بات کیا ہے, لذت کلام کو حاصل کرنے کا ایک عنوان ہے کہ ہر صحابی یہ چاہتے تھے کہ مجھے نبی کریم صلی اللہ علیہ وسلم سے کلام کرنے کی لذت بلا واسطہ حاصل ہو, اور اس کے لیے وہ کوئی عنوان تلاش کرتے تھے کہ کوئی بہترین عنوان مل جائے تو میں نبی کریم صلی اللہ علیہ وسلم سے خصوصی بات چیت کروں. اور یہ خواب بھی ایسی چیز ہے کہ اگر میں خواب دیکھوں تو حضور کے سامنے اپنا خواب ذکر کروں اور حضور مجھے خواب کی تعبیر بتلاوے, تو اس طرح مجھے حضور سے بلا واسطہ ڈائریکٹ کلام کرنے کی سعادت حاصل ہو جائے اور لذت کلام سے میں محظوظ ہو جاؤں. وَكُنْتُ غُلَامًا شَابًا, اس وقت میں نوجوان لڑکا تھا. حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما کی عمر کم تھی, کھلتی جوانی تھی, بالکل کھلتے نوجوان تھے. وَكُنْتُ أَنَامُ فِي الْمَسْجِدِ على عهد رسول الله صلى الله عليه وسلم, اور میں نبی کریم صلی اللہ علیہ وسلم کے مبارک زمانے میں मस्जिद में सो जाया करता था। मैं बिल्कुल नौजवान था और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुबारक ज़माने में मैं मस्जिद में सो जाया करता था। अब ये मसला ज़रा अच्छी तरह समझो, मस्जिद में सोने का मसला। इस मसले में हजरात अइम्मा के दरमियान में इख्तिलाफ है। हजरत इमाम शाफ़ई रहमतुल्लाह अलैह फरमाते हैं कि मस्जिद के अंदर सोना मुतलकन जायज है, मुसाफिर हो के गैर मुसाफिर हो, दिन में हो के रात में हो। हज़रत इमाम शाफ़ी रहमतुल्लाह अलैह के यहाँ मस्जिद में सोना मुतलकन जायज़ है, दिन में हो रात में हो, मुसाफिर हो गैर मुसाफिर हो, जायज़ है। इमाम अबू हनीफा इमाम मालिक रहमतुल्लाह अलैह फरमाते हैं कि मस्जिद के अंदर सोना मकरूह है। सुन रहे हो मसला, मस्जिद के अंदर सोना मकरूह है। जब मर्दों के लिए मकरूह है तो औरतों के लिए बदरजे औला मकरूह है। चूँकि औरतों के सोने में और ज़्यादा फितना है, औरतों के सोने में और ज़्यादा फितना है मस्जिद में सोई तो। अलबत्ता अहनाफ ये कहते हैं कोई आदमी मुसाफिर है, उसका कोई ठिकाना नहीं है तो वो मस्जिद में सो सकता है। अहनाफ के यहाँ मुसाफिर आदमी जिसका कोई ठिकाना न हो वो आदमी मस्जिद में सो सकता है। इसी तरह ऐसा आदमी जो बेघर हो, जिसके पास कोई घर ही नहीं है तो वो भी मस्जिद में सो सकता है। इसी तरह मौतकिफ आदमी हालत एतिकाफ में मस्जिद में सो सकता है। इसलिए जो आदमी मुसाफिर भी नहीं, मौतकिब भी नहीं, मजबूर भी नहीं, उसके लिए मस्जिद के अंदर सोना मकरूह है। यह अहनाफ का मसलक हो गया। अहनाफ की दलील ज़रा समझो। हज़रत अबू ज़र रदी अल्लाहु ताला अन्हो से रिवायत है, एक मर्तबा में मस्जिद में सो गया। हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए और मुझे हुजूर ने पैर मुबारक मारा, फैल लगा करके मुझे उठाया, पैर मुबारक लगाया और उठाया मुझे। बाद हजरात तो उसकी ताबीर उर्दू में करते हैं, लात मुबारक मार के मुझे उठाया हुजूर ने हजरत अबू ज़र को। भाई ये मस्जिद में सो गए इसीलिए हुजूर ने पैर मार करके उठाया, पैर लगा करके उठाया, लात मार करके उठाया। तो हजरत अबू ज़र रदी अल्लाहु ताला उन्होंने उज़र किया, हुजूर मैं बिल कस्द नहीं सोया था, مسجد میں آنکھ لگ گئی اور گہری نیند آ گئی مجھے. بالقصد باقاعدہ میں مسجد میں سویا نہیں تھا, آنکھ لگ گئی. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے حضرت ابو ذر کا عذر قبول فرمایا. اس سے معلوم ہوا کہ ایک تو حضور کا پیر مبارک لگا کے اٹھانا, یہ اس بات کی دلیل ہے کہ آپ صلی اللہ علیہ وسلم نے مسجد میں سونے کو پسند نہیں فرمایا. دوسری بات یہ کہ انہوں نے عذر کیا اور حضور نے عذر قبول فرما لیا. یہ سب کراہت کی دلیل ہے کہ مسجد کے اندر سونا یہ کراہت کی دلیل ہے, یہ مکروہ ہے. اب یہ روایت جس میں حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہما سے منقول ہے, اس روایت کی حقیقت بھی سمجھو. حضرت عبداللہ ابن عمر جو مسجد میں سو گئے, یہ دراصل ہجرت کے فوراً بعد کا واقعہ ہے. مہاجرین کے پاس سونے کا انتظام نہیں تھا. جو حضرات مکہ سے ہجرت کر کے آئے ان کے پاس سونے کے لیے معقول باقاعدہ ابھی انتظام نہیں تھا. عذر کی وجہ سے یہ اجازت ان کے لیے ہوئی تھی کہ مکہ سے ہجرت کر کے آئے, مدینہ میں ابھی سونے کے لیے باقاعدہ معقول انتظام نہیں, اس عذر کی وجہ سے وہ مسجد کے اندر سو گئے. اسی لیے کہ انصار کے بھی کوئی بڑے بڑے بنگلے تھوڑے تھے کہ جتنے مہاجرین آوے سب کو سما لے وے. انصار کے گھر بھی چھوٹے چھوٹے, جس قدر گنجائش ان کے گھروں میں اس قدر وہ لے گئے, باقی یہ مہاجرین کہاں سوئیں گے. ایک عذر تھا, اس لیے یہ لوگ مسجد کے اندر سو گئے. ایک مجبوری کے درجے کی یہ اجازت تھی. تمام روایات جن کے اندر مسجد میں سونے کا تذکرہ آیا ہے اس کے اندر غور کرو تو یا تو سونے والے مسافر ہے, یا تو سونے والے بے گھر ہے, یا حضرت عبداللہ ابن عمر کا خود کا کوئی گھر نہیں تھا اسی لیے مسجد میں وہ سو جاتے تھے. اور نیین کا جو مشہور واقعہ ہے ان کو بھی نبی کریم صلی اللہ علیہ وسلم نے مسجد میں سونے کی اجازت عطا فرمائی تھی. اس لیے کہ یہ قبیلے عرینہ کے مسافر لوگ مدینہ منورہ آئے, مدینہ میں ان کا کوئی مکان نہیں تھا, اس لیے نبی کریم صلی اللہ علیہ وسلم نے ان کو مسجد کے اندر سونے کی اجازت مرحمت فرمائی. ایک خاتون کا بھی واقعہ ملتا ہے جس کو نبی کریم صلی اللہ علیہ وسلم نے مسجد میں سلایا تھا. اکیلی تھی خاتون, نو مسلمہ تھی, مسلمان ہو کر آئی تھی, اپنے قبیلے کو چھوڑ کے آئی تھی. فوری طور پر اس کے لیے کوئی مکان کا انتظام نہیں تھا تو نبی کریم صلی اللہ علیہ وسلم نے مسجد نبوی میں एक तरफ उसके लिए झोंपड़ा डलवा दिया जिसमें ये खातून सो गई थी। वो एक आरजी बात थी, नई नई ईमान लाई, कबीला छोड़ के आई, फौरी तौर पर उसको मकान का इंतजाम नहीं, तो मस्जिद में एक तरफ झोंपड़ा डाल दिया गया और उसमें उसने कयाम कर लिया। ये एक मजबूरी की सूरत हाल थी। गर्ज ये कि जितनी रिवायात में भी मस्जिद में सोने का तस्केरा है वो मजबूरी का है, मुसाफिरों का है, बेघर बेसहारा लोगों का तस्केरा है। इसको वक्ती अहकाम कहे जाते हैं, यानी वक्त के तकाजे से वक्ती अहकाम। तो इस वक्त की वक्ती अहकाम जो किसी ज़रूरत और मजबूरी की वजह से पेश आवे उसमें से आम कायदा बना लेना सही नहीं है। वक्ती अहकाम की वजह से आम कायदा बना लेना सही नहीं है, इसलिए कि वक्ती अहकाम ज़रूरत के पेशे नज़र वजूद में आते हैं, उसको उमूमी कायदा नहीं बना सकते। कल रात एक मिसाल उसकी सबक में गुजरी है कि फतह खैबर के मौके पर गलस में जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने नमाज पढ़ी वो एक वक्ती मामला था, हमला करना, उसके लिए आपने गलस में नमाज अदा फरमाई, उसकी वजह से आम कायदा नहीं बना सकते। अब जो चीज़ वक्ती हो, ज़रूरत की वजह से पेश आई हो, उसमें आप इतनी वसअत करो, इतनी वसअत करो कि उसको आम बना दो, ये सही नहीं है। हज़रत अब्दुल्ला इब्न उमर का वाकिया, हज़रत अबू ज़र गिफारी का वाकिया, उर्नियीन का वाकिया, वो खातून के ईमान का वाकिया, एक वक्ती चीज़ है, ज़रूरत की चीज़ है, मजबूरी की चीज़ है। अब उसमें इतना तुम तवस्सु दे दो कि हर मर्द हर औरत मुसाफिर गैर मुसाफिर दिन रात किसी भी वक्त मस्जिद में सो सकते हैं, ये हरगिज़ हरगिज़ मुनासिब मामला नहीं है। उसके अलावा एक बात और समझो, अहम बात, ये सारी बहस कब उठेगी, जबकि यूं हो कि ऐन मस्जिद में सो गए, जमात खाने में सो गए, तब ये बहस आएगी। अगर मस्जिद जिसको हम शरई मस्जिद कहते हैं, जमात खाना, कोई आदमी उसके अंदर ना सोए, सहन में सो जावे, दालान में सो जावे, बरामदे में सो जावे, वरंडे में सो जावे, वुजू खाने की तरफ सो जावे, तो फिर कोई बहस ही नहीं आएगी। और ये हज़रत अब्दुल्ला इब्ने उमर और खातून और उर्नियीन के वाकिए में भी ये सारे एहतमालात है कि ऐन मस्जिद में कयाम न हुआ हो बल्कि मस्जिद के मुत्तसिल खारिजे मस्जिद जो हिस्से होते हैं उसके अंदर कयाम हुआ हो और उसको मस्जिद में सोने से ताबीर कर दिया गया हो। जैसे कि मुहावरे में यही कहा जाता है कि भाई कोई सफ़ीर आया चंदे वाला, अब सुबह में कोई उसको पूछे भाई कहाँ सोए थे, मक्की मस्जिद, हालांकि वो मस्जिद के जमात खाने में नहीं सोए थे, वो सैन में सोए थे, लेकिन उर्फ में क्या बोल लेते, मक्की मस्जिद सो गया था। तो यहाँ ये सारे इम्कान भी है कि इन हजरात को ऐन मस्जिद में ना सुलाया गया हो बल्कि मस्जिद के मुत्तसिल हिस्सों में सुलाया गया हो और उसकी ताबीर ये हुई कि मस्जिद में सो गए, ये सारे इम्कान है। बहरहाल मस्जिद के अंदर बिला किसी मजबूरी बिला किसी ज़रूरत सोना ये मकरूह है, उज़्र की वजह से इजाज़त है। अब देखिए हज़रात असहाबे सुफ़्फ़ा, ان کی تعداد کم و بیش ہوتی رہتی تھی. ان کے قیام کے لیے ایک چبوترا باقاعدہ بنایا گیا تھا, وہ چبوترا ابھی بھی موجود ہے. لیکن جب ان کی تعداد بڑھ جاتی تھی تو یہ حضرات مسجد میں آ کر سو جاتے تھے. وہ ایک ضرورت کی چیز تھی کہ چبوترا نہ کافی, تعداد بڑھ گئی کبھی تو زائد حضرات مسجد میں آ کر سو جاتے تھے, وہ ایک مجبوری ہوتی تھی. اسی پر سے فقہا نے یہ استدلال کیا ہے کہ بھائی بعض مدارس کے اندر مجبوری ہوتی ہے, طلبہ کے اقامے کے لیے کوئی معقول انتظام نہیں ہوتا, جگہ ہی نہیں ہوتی ان کو سلانے کی, تو پھر بدرج مجبوری مدرسے کے ساتھ مسجد میں وہ سو سکتے ہیں. انتظام نہ ہو مدرسے میں تو بدرج مجبوری مسجد میں سو سکتے ہیں, لیکن ارباب انتظام کو چاہیے کہ وہ مسجد کے علاوہ طلبہ کے قیام کا جلد از جلد فکر فرماوے. یہ بھی فقہا نے لکھا ہے کہ جلدی سے انتظام کر لیوے, جب تک انتظام نہ ہو وہاں تک مجبوری ہے کہ ان کو مسجد کے اندر سلانا پڑ رہا ہے. فرأيت في النوم, اب جو جماعت آتی ہے باہر سے ان کے لیے کوئی قیام گاہ ہوتی نہیں ہے, اس لیے مجبوراً مسجد میں سلا دیا جاتا ہے ان کو. اس میں بھی حتی الامکان یہ کوشش کی جائے کہ جماعت کھانے سے ہٹ کے سوئے. بعض مسجدوں میں جماعت کھانے میں سونے کے علاوہ دوسری جگہوں پر انتظام ہوتا ہے سونے کا, باقاعدہ جماعت کا کمرہ ہوتا ہے یا تہ خانہ ہوتا ہے یا صحن ہوتا ہے, تو وہاں سلا دے ہوئے جماعت کا. اور اگر کوئی تنگ اور چھوٹی مسجد ہے تو مسجد کے جماعت خانے میں سلا دے ہوئے, اور کیا مجبوری ہے, مسافر لوگ ہیں بیچارے آئے ہوئے. تو یہ حضرت عبداللہ ابن عمر نے اپنی مسجد میں سونے کی وجہ بیان کروائی. پھر وہ بڑے ہو گئے, شادی وادی ہو گئی ان کی, تو پھر ان کے لیے مسجد میں سونا بند ہو گیا. فرأيت في النوم, اصل تو وہ یہ بات بیان کرنا چاہتے تھے اپنے خواب والے, تو میں نے ایک دن خواب میں دیکھا کأن ملکین اخذانی, کہ دو فرشتے آئے مجھے پکڑا, فذهبا بي الى النار, مجھے جہنم کی طرف پکڑ کے لے گئے دو فرشتے. حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ نما کو دو فرشتوں نے پکڑا اور پکڑ کے جہنم کی طرف لے گئے خواب میں, آگ دکھانے کے لیے کہ کیسی ہوا کرتی ہے. فَإِذَا هِيَ مَطْوِيَّةٌ كَطَيِّرِ الْبِئِرِ, اِذَا مُفَاجَات کے لیے, تو میں نے دیکھا کہ وہ تو چاروں طرف سے منڈیر بنی ہوئی ہے, جیسے کہ کنویں کے اوپر منڈیر بنی ہوئی ہوتی ہے. دیکھو کنویں دو طرح کے ہوتے ہیں, ایک ہے جس کنویں کے اوپر دیوار بنائی گئی ہو اس کو بیر کہا جاتا ہے, منڈیر والا کنواں, اور دوسرا کنواں ایسا ہوتا ہے کہ کچا کنواں اردو میں کہلاتا ہے, جس کی دیوار بنی نہیں ہوتی ہے, اسی کو عربی میں جب کہتے ہیں. سورہ یوسف کے اندر جب کا تذکرہ ہے, کچا کنواں. قلیب اور قلید بھی اس کو کہا جاتا ہے, جیسے واقعہ بدر میں جس کا تذکرہ آیا, وہ قلیب بدر. وَإِذَا لَهَا قَرْنَانِ, اور اس کے دو کرن تھے. اب یہ کرن کا کیا مطلب, کنویں کے دو, جہنم کے دو کرن تھے, یہ سمجھو. पुराने जमाने के अंदर जो कुएं हुआ करते थे, उस कुएं की गोलाई में दो लकड़े खड़े किए जाते थे, फिर दो लकड़ों को जोड़ने वाला एक बीच में लकड़ा होता था। समझो ये कुआं है गोल, एक लकड़ा यहाँ खड़ा किया, दूसरा लकड़ा यूं खड़ा किया, ये करना नहीं। बीच में एक लकड़ा यूं होता था, ये क्यों खड़ा करते थे? ताकि वो चरखा वहाँ ऊपर लटकावे। कुएं में जो रस्सी डाली जाती है, तो रस्सी डालकर पानी आसानी से खींचने के लिए बीच में गड़ेड़ी लटकाते हैं, चरखा लटकाते हैं, तो उसके लिए इस तरीके से लकड़ी खड़ी की जाती है। ये है करनान का मतलब। ये नहीं कि वो आपके दो सिंह थे, ये मतलब मत लेना। तो करनान का मतलब दो लकड़ी कुएं के दो तरफ खड़ी की गई हो और बीच में उसके ऊपर वो चरखी लगाई जाती है, ताकि अंदर से पानी निकालना आसान की हो जाता है। तो उस जहन्नम को मैंने देखा तो क्या देखता हूँ कि कुएं की तरह उसकी मुंढेर बनी हुई है और उसके लिए भी दो कर्ण हैं। वह इजाफी हा उना सुन, और जहन्नम में बहुत सारे लोग जल रहे थे। कद अरफ तो हम, उनमें से बहुत सों को मैंने पहचान लिया। ये हजरत अब्दुल्ला इब्ने उमर की कमाल तकवा की बात है कि उन्होंने जहन्नम में ख्वाब में बहुत से लोगों को देखा, पहचान भी लिया, लेकिन उनके नाम नहीं बतलाए, सितरन लहुम, ताकि उनकी बुराइयों पर पर्दा हो जाए। इसीलिए आपने उनके नामों का तस्केरा नहीं फरमाया। वरना आज तो कोई आदमी ऐसा नया अजीब गरीब चीज देखे तो फौरन कहता है, ए कालू तू भी उसमें था, पीलू तू भी उसमें था, ललू तू भी उसमें था, फौरन नाम बयान करना शुरू कर देते हैं। ये हजरत अब्दुल्ला इब्ने उमर की कमाल तकवा की बात देखो। जिनको आप पहचानते हैं फिर भी आपने उनके नाम लिए नहीं। सितरन लहुम फजहल तो अकोलो, तो मैंने तो जहन्नम की आग देखी तो मुझे तो डर लगा और ये खतरा हुआ कि लोग मुझे अंदर डाल नहीं देवे। दो फरिश्ते जो मुझे ले गए थे वो कहीं मुझे पकड़ के अंदर डाल नहीं देवे, इसीलिए मैं ख्वाब ही ख्वाब में कहने लगा, अऊज़ु बिल्लाहि मिनन नार, ए अल्लाह मैं आपसे आग से हिफाजत चाहता हूँ। मैं ख्वाब ख्वाब में अल्लाह से दुआ करने लगा। मालूम हुआ कि जहन्नम की आग से हिफाजत का बेहतरीन जरिया अल्लाह से जहन्नम की हिफाजत की दुआ है। जहन्नम से हिफाजत की दुआ करो तो जहन्नम की आग से अल्लाह हिफाजत अता फरमाएंगे। और एक हदीस पर अमल चालू कर दो आज से। अबू दाऊद शरीफ में रिवायत पढ़ ली होगी, पढ़ेंगे। एक सहाबी से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कान में बात की, कान में, और कान में जो बात होती है ना वो खानगी और अहम होती है। तो हुजूर के ज़माने में भी कान में बात होती थी, लेकिन वो आखिरत की होती थी, किसी की जो है ईज़ा रसानी की बात नहीं होती थी। तो हुजूर ने उस सहाबी से कान में बात की और क्या फरमाया कि जब तुम मगरिब की नमाज पढ़ लो तो किसी के साथ बात करने से पहले, यानी दुनियावी बात करने से पहले, सात मर्तबा पढ़ लो अल्लाहुम्मा अजीरनी मिनन नार। अगर उस रात में तुम्हारा इंतकाल हो गया तो अल्लाह जहन्नम की आग से तुम्हें नजात दे देंगे। फिर फजर की नमाज पढ़ लो तो सात मर्तबा ये पढ़ लो अल्लाहुम्मा अजीरनी मिनन नार। अगर उस दिन में तुम्हारा इंतकाल हो गया तो अल्लाह ताला जहन्नम की आग से तुम्हारी हिफाजत करेंगे। यानी फजर और मगरिब के बाद किसी से बात करने से पहले ये दुआ पढ़ लेने की, सात मर्तबा अल्लाहुम्मा अजीरनी मिनन नार। मगरिब में पढ़ो तो उस रात में मरे तो बिंदास मरो, जहन्नम लगने ही वाली नहीं है। फजर में पढ़ लो और दिन में मौत आए बिंदास जाओ, जहन्नम की आग लगने वाली नहीं है। ये हदीस इमाम अबू दाऊद ने नकल की है। लिहाजा आज मगरिब से ही अमल शुरू कर दो। पूरी जिंदगी भर के लिए इसको लाजिम पकड़ लो। इसलिए कि मौत के दो ही वक्त है, ये रातों रात में आएगी या दिन में आएगी, तीसरा तो कोई वक्त है नहीं। इसीलिए ये दुआ पढ़ेंगे तो जहन्नम से हिफाजत यकीनी है। तो कहा मैं ख्वाबी ख्वाब में ये दुआ पढ़ने लगा, औज़ु बिल्लाहि मिनन नार, इतने में एक तीसरा फरिश्ता मिल गया, फलकियना मलकुन आखर, तीसरा फरिश्ता मिल गया। फ़क़ाल अली, उसने कहा लम तुरा, तुमको डराया नहीं गया है, लम तुरा तुमको डराया नहीं गया है, तुम्हारे लिए कोई खौफ नहीं है, तुम्हारे लिए कोई खौफ नहीं है, यानी तुमको जहन्नम दिखा दी गई लेकिन उससे आफियत भी दे दी गई, बचा भी लिया गया, तुमको जहन्नम की आग में डाला नहीं जाना है, डाला नहीं जाएगा। ये तीसरे फरिश्ते ने आकर के खुशखबरी सुनाई। बल्कि तीसरे फरिश्ते ने हजरत अब्दुल्लाह इब्ने उमर तो ये कहा लम तुरा, तुमको डराया नहीं गया है, तुम्हारे लिए नहीं है डालने का फैसला। उन दो फरिश्तों को क्या कहा इस तीसरे ने, इनको छोड़ दो। दोनों फरिश्तों को तीसरे फरिश्ते ने क्या कहा, इनको छोड़ दो। उसके बाद उनकी आंख खुल गई हजरत अब्दुल्लाह इब्ने उमर की। और ये जो इनको फरिश्ते ने तीसरे ने खुशखबरी दी और जहन्नम से बचने की बशारत सुनाई, ये इनके सलाह और तक्वा की वजह से, हजरत अब्दुल्लाह इब्ने उमर। अब देखिए, एक मुद्दत से तमन्ना कर रहे थे कि कोई ख्वाब दिखे और मैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ख्वाब सुनाऊं, लेकिन ख्वाब देख करके हिम्मत ही नहीं हुई कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम को बयान करे। डरावना ख्वाब था, जहन्नम का नज़ारा था, इसलिए हिम्मत ही नहीं हुई कि हुजूर को बयान करे वो ख्वाब। फ़क़सस्तुहा अला हबसता, तो मैंने ये ख्वाब बयान किया मेरी बहन उम्मुल मुमिनीन हजरत हफ्सा रदी अल्लाहु ताला अन्हा को। बहन जरा हुजूर को पूछ लेना नी ताबीर। फ़क़सतहा हफ्सतु अला रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम, तो बहन हजरत हफ्सा ने हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने ये ख्वाब बयान किया। बस बीच में किसी को वास्ता बनाना जायज है अच्छी बात दरियाफ करने के लिए। डायरेक्ट नहीं पूछ सके तो आया, किसी को वास्ता बना के पूछ लो, जायज है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ख्वाब पर क्या जवाब दिया, निअमर रजुलु अब्दुल्लाह, अब्दुल्लाह बड़ा अच्छा आदमी है। हजरत अब्दुल्लाह इब्ने उमर के बारे में हुजूर ने तारीफ के कलिमात इरशाद फरमाए, बड़े अच्छे आदमी हैं, नेक साले हैं, मुत्तकी आदमी हैं। लौ कान युसल्ली मिनल्लैली, काश के वो रात में तहज्जुद भी पढ़ लिया करते। देखो ये किसी को किसी अमल पर उभारने का बेहतरीन तर्ज है जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनाया। सूफी जी आप बहुत अच्छे हो, बेहतरीन तालिबे इल्म हो, काश के जो है आप झोंके मारना बंद कर दें, वरना आप बहुत बेहतरीन तालिबे इल्म हो। तो यह एक आगे वाली बात पर उभारने का एक तर्ज नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनाया। और दूसरी बात ये भी हो गई कि भाई इस तरह छोटों की तारीफ करके उनको अमल के लिए उभारना चाहिए, बड़ों को चाहिए कि उनकी हौसला अफजाई करें। तो कहा काश के अगर वो रात को तहज्जुद पढ़ लिया करते तो बड़े अच्छे होते ये। बस वकान बादुला यनामु मिनल्लैलि इल्ला कलीला, उसके बाद हजरत अब्दुल्ला इब्न उमर का तर्ज अमल क्या हो गया, रात में मामूली सोते थे, थोड़ी देर के लिए सोते थे, उससे ज़्यादा वो सोते नहीं थे। ये है तर्जमतुल बाब से रब्त। देखिए, एक मरतबा हुजूर ने तंबी फरमाई हजरत अब्दुल्लाह इब्ने उमर को, जिंदगी भर के लिए लाजिम पकड़ लिया तहज्जुद की पाबंदी को। कैसा इन हजरात का जज्बा था, एक मरतबा तंबी उनके लिए काफी हो गई। कहते ना अकिल रा इशारा काफी, तो ये है ये मामला, एक तंबी जिंदगी को इनकी तब्दील कर डाली। दूसरी बात, शुर्रा ये कहते हैं कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को इनके बारे में एतमाद था, यकीन था कि मैं इनको एक मरतबा कहूँगा तो ये सुन करके नमाज तहज्जुद की पाबंदी शुरू कर देंगे। इस यकीन और एतमाद पर हुजूर ने उनसे फरमाया था। और तीसरा अहम मसला कि हज़रत अब्दुल्ला इब्ने उमर ने इसको आदत बना लिया, जज्बा इत्तिबा देखो। चौथी बात, तहज्जुद फ़र्ज नहीं है, उस पर भी इस्तिदलाल हो गया, इसलिए कि अगर फ़र्ज होती तो हुजूर लव का जुमला इरशाद न फरमाते। ये लव जो फरमाने, लव का न युसल्ली मिनल्लैली, ये नफलियत की दलील है, वुजूब और फर्जियत की दलील नहीं है। जी, तहज्जुद की नमाज के अंदर जो है सजदा लंबा होना चाहिए। ये नवाफिल का जो मामला है ना, फराइज और वाजिबात से अलग थलग है, इसलिए कि नवाफिल है ही एक्स्ट्रा जायद इबादत, लिहाजा उसको उसी अंदाज में अंजाम देना चाहिए। देखो, एक आदमी भूख के मौके के ऊपर खाता है, मा तयस्सरा, जो मिल गया वो खा लिया, अल्लाह का शुक्र अदा करें। और एक है कि कोई आदमी आपकी शान बान आन से दावत करता है, तो उसमें कई चीज़ों का वो एहतमाम करेगा आपके लिए, चूंकि वो नफली चीज़ कर रहा है दावत, तो जवाइद से लबरेज माइदा आपके सामने वो पेश करेगा। तो फराइज और वाजिबात का मामला अलग है, नवाफिल का मामला अलग है। नवाफिल के अंदर तवील सजदा पसंदीदा है। बाज हजरात की राय ये है कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जो लंबा सजदा फरमाते थे, वो तहज्जुद की नमाज के अलावा, यानी तहज्जुद की नमाज से फारिग होकर खारिज में अलग से लंबा सजदा फरमाते थे दुआ के वास्ते, कि तहज्जुद की नमाज से फारिग होकर तवील सजदा किया और उस सजदे में आप सल्लल्लाहु अलैहि वसल्लम ने खूब दुआएं मांगी अल्लाह से। जबकि हजरत इमाम बुखारी रहमतुल्लाह अलैह का रुझान इस बात की तरफ है कि नहीं, ये तहज्जुद ही में तवील सजदा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अदा फरमाया। उसके बाद एक बात समझो, सजदे शुक्र मुस्तहब है, यानी आपको कोई नेमत मिले तो बहुत अच्छी बात है कि दो रकात सलाते शुक्राना पढ़ लो, लेकिन कम से कम सजदे शुक्र तो कर लो, ये मुस्तहब अमल है। सजदे शुक्र मुस्तहब अमल, और उसका तरीका जैसे आपने, تو سجدہ شکر مستحب عمل ہے، کرنا چاہیے کسی بھی نعمت کے ملنے کے اوپر. باوضو اللہ اکبر کہہ کر سجدے میں جاؤ اور اللہ اکبر کہہ کر کے اٹھ جاؤ، یہ سجدہ شکر ہوا. لیکن ایک صورت ہے سجدہ مناجات، یہ ہے بدعت، یعنی آدمی الگ سے سجدہ کر کے اندر دعائیں مانگے، اس کو ناپسند کیا گیا. دیکھیے نفل نماز کے سجدوں میں حضرت نبی کریم صلی اللہ علیہ وسلم سے جو دعائیں کرنا منقول ہے، اس میں کوئی حرج نہیں. نفل نماز کے سجدوں میں نبی کریم صلی اللہ علیہ وسلم سے دعائیں کرنا منقول ہے، ہم بھی دعا کر سکتے ہیں. عربی زبان میں قرآن کی دعائیں، حدیث کی دعائیں، اس میں کوئی حرج نہیں ہے، وہ کرو. لیکن مستقل اس کے لیے سجدہ کرنا، یہ سجدے مناجات کہلاتا ہے. تو اس کو ہمارے بعض فقہا بدعت کا عنوان دیتے ہیں. جی صلی اللہ علیہ وسلم ام المؤمنین حضرت عائشہ رضی اللہ تعالی عنہا نے ان کو خبر دی. حضرت عروہ فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم 11 رکعت نماز رات میں پڑھا کرتے تھے. تہجد 8 تہجد 3 رکعت وتر ملا کر کے 11 رکعت حضرت نبی کریم صلی اللہ علیہ وسلم رات میں پڑھتے تھے. کانت تلک صلاتہ یسجد السجدۃ من ذلک قدر ما یقرأ احدکم 50 آیۃ. اس میں سجدہ کتنا لمبا ہوتا تھا؟ 50 آیت پڑھی جا سکے، اتنا لمبا سجدہ ہوا کرتا تھا. یہ نفل ہے، اس کا سجدہ ہے. اور عام متن ایسی نمازیں بڑی باقاعدہ جماعتوں کے اہتمام کے ساتھ نہیں ہوتی تھی. آپ صلی اللہ علیہ وسلم اس کے سجدے کے اندر 50 آیتیں تلاوت فرماتے تھے. بس یہ ہو گیا ترجمۃ الباب سے ربط. اب اندازہ لگاؤ کہ 50 آیتوں کے بقدر سجدہ. قبل ان یرفع راسہ سر اقدس سجدے سے اٹھانے سے پہلے، ویرکع رکعتین قبل صلاۃ الفجر اور فجر کے فرض سے پہلے 2 رکعت نماز، یعنی سنت موقعہ نبی کریم صلی اللہ علیہ وسلم ادا فرماتے تھے. ثم یستجیو علی شقہ الایمن پھر نبی کریم صلی اللہ علیہ وسلم دائنی کروٹ پر لیٹ جاتے تھے. حتی یاتیہ المنادی للصلاۃ یہاں تک کہ منادی یعنی حضرت بلال نماز کا وقت ہوتا تو آواز دینے کے لیے تشریف لاتے. جی بیمار اگر تہجد نہ پڑھ سکے تو گنجائش ہے. ہماری شریعت بہت اچھی ہے، اللہ بہت فضل و کرم والے ہیں. ایک آدمی تندرستی کے زمانے میں کسی نیک عمل کی پابندی کرتا ہے، اور بیماری کے زمانے میں اگر بیماری یا سفر کے زمانے میں سفر کے عذر کی وجہ سے وہ عمل انجام نہ دے سکے تو بغیر عمل کے اللہ تعالیٰ وہ ثواب عطا فرما دیتے ہیں. اسی لیے تندرستی کے زمانے میں اعمال کا مداومت سے اہتمام کرو تو بیماری میں بغیر کیے ہوئے ثواب مل جائے گا. اقامت کی حالت کے اندر اعمال کرو سفر کے اندر نہیں کر سکیں گے تو مل جائے گا ثواب مفت کے اندر. تو بیمار آدمی اگر تہجد میں نہیں اٹھ سکا تو بھی عذر کی وجہ سے تو بھی ثواب اللہ دے دیں گے. اب ایک بات اس پر اور سمجھو, عارضی بیماری کی وجہ سے اگر تہجد کے لیے نہیں اٹھ سکے تو دائمی بیماری اور بڑھاپا یہ بدرج اولا ترک تہجد کا عذر ہے اور جائز ہے. عارضی بیماری جیسے کسی کو بخار آ گیا, کسی کو تکلیف ہو گئی اور وہ تہجد نہیں پڑھ سکا, یہ عذر ہے, ثواب مل جائے گا انشاءاللہ. تو کسی کو مستقل بیماری ہو گئی نعوذ باللہ, یا بڑھاپا تو ہے ہی ایک بیماری اور اس کی وجہ سے وہ تہجد میں نہیں اٹھ سکا تو یہ بھی عذر ہے. جو آدمی تندرستی کے دور میں پابندی کرتا تھا اللہ تعالیٰ اس کو اس پر اجر عطا فرما دیں گے. جی صلی اللہ علیہ وسلم. بس حضرت جندب رضی اللہ تعالی عنہ فرماتے ہیں, جندب ابن عبداللہ البجلی, کہ نبی کریم صلی اللہ علیہ وسلم بیمار ہو گئے. آپ صلی اللہ علیہ وسلم کو بیماری ہوئی, درد ہوا, تو ایک یا دو رات آپ تہجد کے لیے نہیں اٹھ سکے. دوسری روایتوں سے ثابت ہے کہ تہجد کا جو معمول عذر کی وجہ سے رات کو ادا نہیں ہوا, دن میں نبی کریم صلی اللہ علیہ وسلم نے اس کو پورا فرمایا. اور یہی ترتیب ہے بھائی, تسبیحات کے لیے بھی, تہجد کے لیے بھی, کہ جو معمول اگر آپ رات کو نہیں اٹھ سکے اور نہیں انجام دے سکے تو اشراق سے لے کر استوا تک میں اس معمول کو پورا کر لو. یعنی فرائض کی قضا ضروری ہے تو نوافل کی تلافی کر لینا یہ فضیلت کی چیز ہے, کہ نفل نمازیں چھوٹ گئی, تہجد چھوٹ گئی, تسبیحات چھوٹ گئی تو اس کے آپ بعد میں تلافی کر لو, یہ بہترین عمل ہے. آپ ہوتا ہے نا کہ بھائی آج شام کو آپ کی بیٹنگ بہت ہو رہی ہے نا, کھانا برابر چل رہا ہے نا, دھنا دھن دما دھم, دوپہر میں آج کھانا نہیں چلا تھا تو تلافی کر رہا ہوں, تو کھانے میں تلافی کرتے ہوں تو عبادات میں بھی تلافی کرو.